यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेकपा एमालेका 55 केन्द्रीय सदस्य र 29 सांसदद्वारा दलको पक्षमा सनाखत। पार्टीको मूलधारमा फर्कन छुट्टै दल दर्ता प्रक्रियामा रहेका पार्टीका नेता कार्यकर्तालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रह। देशभरमा आज थप 2482 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 44 जनाको मृत्यु। 1781 जना संक्रमण मुक्त। कोरोना विरूद्धको पहिलो मात्रा खोप लगाएको 9 महिनापछि दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र अफगानिस्तानमा करिब 1 करोड़ बाल बालिकाका लागि मानवीय सहयोग आवश्यक रहेको युनिसेफको प्रतिवेदन। समाचार अब विस्तारमा। पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा प्रस्तावित नेकपा एकीकृत समाजवादीमा संलग्न नेकपा एमालेका 55 केन्द्रीय सदस्य र 29 सांसदले निर्वाचन आयोगमा उपस्थित भई दलको पक्षमा सनाखत गर्नुभएको छ। सरकारले जारी गरेको राजनैतिक दल सम्बन्धी अध्यादेशका आधारमा आयोगले सो दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित आज बिहान 11:30 बजेदेखि दिउँसो 2 बजेसम्म सनाखतका लागि बोलाएको थियो। पूर्व प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्ली स्थित नेपाली दूतावासबाट सनाखत गर्नुभएको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो। नेता पाण्डेले दल दर्ता हुनासाथ विगतमा समानान्तर कमिटि भनेर बनाइएका कमिटिलाई ब्युताएर वड़ा तहसम्म संरचना विस्तार गर्ने तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले 21 दिनभित्र इच्छुक पार्टीमा सामेल हुन पाउने व्यवस्था रहेको र त्यसका लागि काम गर्ने बताउनुभयो। आजै महन्त ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य र सांसदले निर्वाचन आयोगमा पुगेर दल दर्ताको मान्यता प्राप्तिका लागि सनाखत गर्नुभएको छ। 14 सांसद र केन्द्रीय कार्यकारिणी परिषदका 17 जनाले सनाखत गर्नुभएको नेता शरद सिंह भण्डारीले जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलगिएर छुट्टै दल दर्ता प्रक्रियामा रहेका नेता कार्यकर्तालाई पुनः पार्टीको मूलधारमा फर्कन आग्रह गर्नुभएको छ। नेकपा एमाले स्थायी कमिटिको बैठकका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पार्टी विभाजनको गलत बाटो त्यागेमा पार्टीले कुनै पूर्वाग्रह नराख्ने र कुनै कार्यवाही नगर्ने दोहोर्याउनुभयो। अध्यक्ष ओलीले दल विभाजनको दूषित मनसाय राखेर व्यक्ति विशेषका लागि अध्यादेश जारी गरेको र वर्तमान सरकारले मुलुकलाई अस्थिर र अलोकतान्त्रिक बाटोमा लैजान चाहेको बताउनुभयो।
नेकपा एमाले भित्रको अन्तर्विग्रहलाई विभाजनमा पुर्याउनका लागि सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ हात हालेर अनुचित ढंगले कानून निर्माण गरेर अनुचित बाटोबाट कानून निर्माण गरेर प्रतिपक्षी पार्टी फुटाउने कार्य अनैतिक कार्य हो। यो नैतिक कार्य होइन, यो बिल्कुलै अनैतिक कार्य हो।
अध्यक्ष ओलीले पार्टीले 14 जना सांसदलाई गरेको कार्यवाहीको सभामुखले सूचना टाँस नगरेर संसदीय मर्यादा र निष्पक्ष भूमिका खेल्न नसक्नु भएको बताउनुभयो। अध्यक्ष ओलीले माधव कुमार नेपाल समूहले नेताहरूलाई बलजफ्ती रिसोर्टमा राखेर अपहरण शैलीमा दल दर्ताको सनाखतमा लगेको आरोप लगाउनुभयो। पत्रकार सम्मेलनमा अध्यक्ष ओलीद्वारा जारी वक्तव्यमा 10 बुँदे प्रस्तावको कार्यान्वयन गर्न ठोस कार्यसूची र तालिका निर्धारण गरेको र पार्टी एकताका पक्षमा रहेका नेताहरूलाई पूर्ववत जिम्मेवारी दिने उल्लेख गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुननिर्माणको काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउबाको अध्यक्षतामा आज सम्पन्न प्राधिकरणको 20 निर्देशक समितिको बैठकले प्राधिकरणले हालसम्म गरेका कामलाई धन्यवाद दिँदै पुननिर्माणका बाँकी काम सम्पन्न गर्न हस्तान्तरण प्रक्रियालाई अगाडि बढ़ाउने निर्णय गरेको हो। बैठकले प्राधिकरणबाट भएका काममध्ये विपदसँग सम्बन्धित काम राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट समन्वय अनुगमन र व्यवस्थापन गर्ने निर्णय गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले जानकारी दिनुभयो। यसै गरी शहरी विकास मन्त्रालयले निजी आवास पुननिर्माणसँग सम्बन्धित तथा स्वास्थ्य संस्था र सरकारी भवन निर्माणको काम कामलाई व्यवस्थापन गर्नेछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको पुननिर्माणसँग सम्बन्धित र विश्वविद्यालयको पुननिर्माणको कामलाई व्यवस्थापन गर्ने निर्णय भएको उहाँले बताउनुभयो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा, प्रमुख विपक्षी दल नेकपा एमालेका तर्फबाट रामबहादुर थापा लगायत उपस्थित हुनुहुन्थ्यो। कानूनले तोकिए अनुसार प्राधिकरणको अवधि आगामी पुष 10 गते समाप्त हुँदैछ। कोरोना विरूद्धको पहिलो मात्रा खोप लगाएको 9 महिनापछि दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आज आयोजित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले दोस्रो मात्रा खोप लगाउन ढिलो भए पनि त्यसले राम्रो काम गरेको अध्ययनहरूले देखाएको बताउनुभयो।
दोस्रो डोज अथवा पहिलो मात्रा लगाएपछि त्यसले दिने रोग प्रतिरोध क्षमता अथवा एन्टिबडी लेभल जुन प्रोटेक्सन गर्ने बचाउने त्यसलाई चाहिँ बुस्ट गर्ने हो थप गर्ने त्यही कारण पछि दिँदा पनि केही अध्ययनहरूले 9 महिना पछि दिँदा पनि त्यसले राम्रो गरेको देखिएको छ। यसैले दोस्रो डोज ढिलो भए पनि प्रभावकारिता धेरै कम भएको छैन।
सरकारले करिब 1,14,00,000 डोज कोरोना विरूद्धको खोप नेपालमा ल्याएको र 88,00,000 डोज प्रयोग भइसकेको प्रवक्ता डाक्टर पौडेलले जानकारी दिनुभयो। असोज महिनाभित्र एक तिहाई र चैत महिनाभित्र सबै जनसंख्यालाई कोरोना भाइरस विरूद्धको खोप दिइसक्ने सरकारको तयारी रहेको समेत मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलले बताउनुभयो। यस्तै आज 65,066 जनाले कोरोना विरूद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। कक्षा 12 र विश्वविद्यालयका विद्यार्थीलाई जोखिम हेरेर सरकारले खोपको व्यवस्था गरिरहेको समेत मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलले जानकारी दिनुभयो। आज देशभर 2,482 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 15,290 जनाको कोरोना भाइरस नमूना परीक्षण गर्दा 2,482 जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 9,711 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 1,862 जना तथा 5,579 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 620 जना गरी जम्मा 2,482 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। यसै गरी काठमाडौँ उपत्यकामा 745 जना संक्रमित थपिएका छन्, जसमा भक्तपुरमा 142, ललितपुरमा 88 र काठमाडौँमा 515 गरी जम्मा 745 जना थपिएका हुन्। अघिल्लो हप्ता 22 जिल्लामा 500 भन्दा बढ़ी सक्रिय संक्रमित रहेकामा आज 20 जिल्लामा सक्रिय संक्रमित रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो। देशभरबाट गएको 24 घण्टामा 1,781 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। आज कोरोना संक्रमणबाट थप 44 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 10,612 पुगेको छ। देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा 38,287 जना सक्रिय संक्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभागले खोप भण्डारण क्षमता बढ़ाउने भएको छ। मोडर्ना र फाइजर खोपका लागि बढ़ी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढ़ाउन लागि विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ। नेपाल र थाइल्याण्ड बीच कोविड 19 विरूद्ध सहकार्य गर्ने सहमति भएको छ। भर्चुअल माध्यमबाट आज भएको नेपाल थाइल्याण्ड संयुक्त आयोगको 5 बैठकमा त्यस्तो सहमति भएको हो। महामारीले दुवै देशका जनता र उनीहरूको जीविकामा सृजना गरेको चुनौतीको दुवै पक्षले छलफल गरी त्यसको सामना गर्न सहमति जनाएका परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुवै पक्षले आपसी सम्बन्धका समग्र पक्षबारे जानकारी लिनुका साथै पारस्परिक सहयोग अभिवृद्धिबारे विचार आदान प्रदान भएको थियो। प्राविधिक सहयोग, व्यापार तथा लगानी, पर्यटन र संस्कृति, शिक्षा तथा जनता जनता बीचको सम्बन्धबारे पनि बैठकमा छलफल भएको थियो। बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र थाइल्याण्डको प्रतिनिधित्व त्यहाँको परराष्ट्र मन्त्रालयका स्थायी सचिव थानी थोङपाक्तीले गर्नुभएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनले केही खुकुलो गर्दै 10 दिन निषेधाज्ञा थप गरेर भदौ 20 गतेसम्मलाई लम्ब्याएको छ। जारी निषेधाज्ञा भोलि राति सकिने लाग्दा आज प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आदेश जारी गरी 10 दिन थप्न लाग्नु भएको हो। आदेश अनुसार यसभन्दा अघि जारी भएको निषेध आज्ञामा चारवटा बढ़ी भीड़ हुने सरकारी कार्यालयहरू, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, नापी कार्यालय र जिल्ला प्रशासन कार्यालयहरू बन्द गरिएकोमा अबदेखि नियमित रूपमा सञ्चालन हुनेछन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात
तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन सहितका 3 जिल्लाको विकासका लागि बृहत्तर योजना ल्याउनुपर्ने बताउनु भएको छ। भरतपुर मेट्रो प्लाजा बहुउद्देश्य भवनको शिलान्यास समारोहमा अध्यक्ष प्रचण्डले चितवन, नवलपुरको दाउन्नेसम्म र मकवानपुरको हेटौँडालाई जोडेर एउटै विकास प्राधिकरणको अवधारणा अन्तर्गत काम गर्नुपर्ने बताउनुभयो। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु पार्टीको मुख्य दायित्व रहेको बताउनु भएको छ। विराटनगरमा आज आयोजित पार्टीको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले संघीयता र प्राप्त परिवर्तनलाई उल्ट्याउने खेल भइरहेकाले त्यसतर्फ दलहरू सजग हुनुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष यादवले आफ्नो पार्टीको पहिलो उद्देश्य प्राप्त अधिकारको रक्षा गर्नु र त्यसपछि संविधान संशोधन, नागरिकता र पहिचानको आधारमा प्रदेशको पुनर्संरचनाका विषयलाई अगाडि बढ़ाउँदै जाने रहेको उल्लेख गर्नुभयो। ताप्लेजुङका महिलाहरूले स्थानीय तहले दिएको व्यवसायमूलक सिप सिकेर जीविकोपार्जनमा सहज भएको बताएका छन्। वड़ा वड़ामा सिकाई, कटाई, व्यवसाय कृषि लगायतका सिपमूलक तथा आय आर्जनमूलक तालिम लिएपछि आफूहरूको दैनिकी नै परिवर्तन भएको स्थानीय महिलाहरू बताउँछन्। ताप्लेजुङबाट संवाददाता माला पालुङ्गुवाको रिपोर्ट।
केही वर्ष अघिसम्म ताप्लेचुङको सीता कार्कीको दैनिकी घरेसी काम गर्दै बित्ने गर्थ्यो। दैनिक आवश्यकतालाई कसरी पूरा गर्ने सोचमा रहेको कार्कीलाई सिलाई कटाई तालिम लिने अवसर प्राप्त भयो। सानो लगानीमा टेलरिङ थालेको उहाँले अहिले सिलाई कटाई मात्र नभएर ब्याग, मोजा, पर्स, गलैचा लगायतका सामग्री उत्पादन गरेर व्यावसायिक बन्नु भएको छ।
व्यवसाय गर्छु भनेर पनि मैले सुरु गरेको होइन, आफ्नो दैनिक आवश्यक काम टार्नको लागि सुरु गरेको थिएँ। अहिले म व्यावसायिक रूपमा काम गर्दैछु। आफूले काम गर्यो भने
देशमा संहिताको कार्यान्वयन भएसँगै जिल्लामा स्थानीय तहहरूले वडा वडामा समेत स्थानीय महिलाको आवश्यकतालाई ध्यानमा राखेर बजेट विनियोजन गरे पश्चात महिलाले क्षमता वृद्धि सिपमूलक तालिम लिए पश्चात परिवर्तन आएको छ। ताप्लेचुङ फुङलिङ नगरपालिकाका कमला डाँगी।
तालिम लिएपछि हामीलाई कारोबार गर्न धेरै सहयोग गरेको छ। कसरी लिने, कसरी दिने अनि रको स्टक कसरी राख्ने भन्ने।
ताप्लेचुङका 9 स्थानीय तह नै महिलाको विकासका लागि परेको बताउने गरेका छन्। महिलालाई सबल बनाउनका लागि विभिन्न सिप प्रदान गर्न थालिएको बताउनुहुन्छ पाथिभरा यङब्रक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङ।
सुरु सुरुमा अब महिलाहरूलाई क्षमता विकास तालिमहरू गराइयो, सचेतना कार्यक्रमहरू गरियो, क्रमशः सिपमूलक कार्यक्रममा निरन्तरता दिइराखेको छु। आय आर्जनको लागि एक घर एकजना बराबर समुदाय अनुसार अब अलिक लेक साइडमा भेडा, अलिक बिच साइडमा बाख्रा, सुँगुरहरू समूह गठन गर्दै लक्षित समूह छानेर त्यो दिने गरिरहेछु।
स्थानीय तहको सरकार प्रत्यक्ष रूपमा स्थानीय समुदायसँग हुने भएकोले महिलाको समग्र समस्याको पहिचान गरी विपन्न पिछाडि पारिएका महिलाको विकासको लागि थप लाग्नु पनि देखिन्छ। माला पालुङ्गा, रेडियो नेपाल, ताप्लेजुङ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व अनुमान गलत हुँदा वर्षिने प्राकृतिक विपदबाट ठूलो जनधनको क्षति हुने गरेको जनाएको छ। संचारीका समूहले आज ललितपुरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जल तथा मौसम विज्ञान विभागले यस वर्ष बढ़ी पानी पर्ने अनुमान गरेको भए पनि कुन क्षेत्रमा बढ़ी वर्षा हुन्छ भनेर यकिन नगर्दा बाढ़ी पहिरोको विपदलाई व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो। कार्यक्रममा नेपाली सेनाका पूर्व रथी तथा कोविड 19 संकट व्यवस्थापन समिति सीसीएमसीका प्रमुख कार्यकारी अधिकृत बालानन्द शर्माले समयमा सही सूचना सम्प्रेषण गर्न नसक्दा नागरिकलाई विपदबाट जोगाउन कठिन हुने गरेको बताउनुभयो। सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा 24 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। यात्रुवाहक बस सुनकोशी गाउँपालिकाको वडा नम्बर 3 दुर्घटना भएको हो। घाइते 15 जना धुलीखेल अस्पताल र 9 जना सदाबहार अस्पताल खाडीचौरमा उपचारार्थ पठाइएको प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो। समलिंगी तथा तेस्रो लिंगी समुदाय अझै पनि आफ्नो अधिकार र अवसरबाट वञ्चित रहेका छन्। समलिंगी तथा तेस्रो लिंगीका लागि संविधानमा गरिएको व्यवस्था समेत कार्यान्वयन नहुँदा आफूहरू सामाजिक विभेद र उपेक्षामा परिरहेको उनीहरूको गुनासो छ। वीरगंजबाट संवाददाता सत्यराज सिंहको रिपोर्ट।
सामाजिक विभेद र उपेक्षामा परेका समलिंगी तथा तेस्रो लिंगी समुदाय अझै अधिकार र अवसरबाट पनि वञ्चित रहेका छन्। राज्यले पनि उनीहरूको अधिकारको लागि खासै केही नगरेको कारण उनीहरू घर परिवार र समाजबाट पनि टाढिँदै गएका छन्। पछिल्लो समय समलिंगी तथा तेस्रो लिंगीहरू कुलतमा फस्ने र मानसिक रूपमा विक्षिप्त हुनेहरूको संख्या पनि बढ़िरहेको छ। सामान्य मानिसभन्दा फरक भएकै कारण समाज र घर परिवारबाट पनि उनीहरू विभेद खेप्नु परेको छ।
केही पनि सुविस्ता दिएको छैन। हामी एकदम विश्वको वर्ग हौँ, हामीलाई कुनै सुविस्तै नै छैन, हामीलाई एकदम गाह्रो भएको छ।
हामी धेरै समस्या छ, हामीले कहीँ रुम लिन जाँदा पनि रुम पाउँदैन, समाजले पनि हेप्छ, मौका छ कहीँतिर पनि बाटोमा जाँदाखेरि भन्छन्।
यो लकडाउनमा कसैले नेतान्तिकबाट पनि हामीलाई कहीँबाट केही राहत पनि आएन।
संविधानमा केही अधिकारको बारेमा उल्लेख गरेको भए तापनि त्यस अनुरूप कानून नबन्दा समस्या झनै जटिल बन्दै गइरहेको अधिकार कर्मीहरूको भनाइ छ। शिक्षा, स्वास्थ्य र विवाह लगायतका मानव अधिकारको प्रत्याभूति पनि नभएको सहयात्री समाज नेपालको प्रोजेक्ट कोअर्डिनेटर समता बम बताउनुहुन्छ।
संविधानको धारा 12, 18 र 42 चाहिँ मौलिक हकका विषयमा चाहिँ बोलेको छ, पहिचानको नागरिकताको कुराहरू पनि त्यसमा छ, तर कानूनहरू बनेर कार्यान्वयन चाहिँ कुनै पनि भएको छैन।
राज्यको विभिन्न अवसरको लागि समन्वय गर्न तयार रहेको जनप्रतिनिधिहरू बताउँछन्। समलिङ्गी तथा तेस्रो लिङ्गी समुदाय अन्यायमा परेकोले समूह बनाएर आउन अनुरोध गर्नुहुन्छ वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की।
मैले बार बार उहाँहरूको एउटा कमिटी थियो पुरानै, एक बेला मैले भनेको थिएँ, मैले बारम्बार उहाँलाई भने तपाईँको परिचय खोइ, तपाईँ आउनुहोस्, तपाईँ आएपछि हुन्छ कमिटी खोइ।
राजेन्द्र सिंह, रेडियो नेपाल, वीरगंज।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा करिब 1 करोड़ बाल बालिकाका लागि मानवीय सहयोग आवश्यक रहेको युनिसेफले जनाएको छ। यो वर्ष मात्रै 10 लाख भन्दा बढ़ी अफगान बाल बालिका कुपोषण लगायतका जटिल समस्याबाट प्रभावित हुने प्रतिवेदन युनिसेफले सार्वजनिक गरेको छ। यसैबीच विश्व बैंकले अफगानिस्तानमा तालिबानीहरूले नियन्त्रण कायम गरेपछि त्यहाँ संचालित परियोजनाहरूमा हुँदै आएको लगानी बन्द गरेको छ। बैंकले तालिबानीहरू सत्तामा आएपछि अफगानिस्तानको विकास प्रक्रिया र महिलाहरूको अवस्थामा असर पर्ने भएकाले तत्काललाई सबै परियोजना बन्द गरेको प्रष्ट पारेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले अफगानिस्तानलाई दिने भुक्तानी रोकेको केही दिनमै विश्व बैंकले पनि यस्तो निर्णय गरेको हो। अमेरिकाले पनि अफगानिस्तानको केन्द्रीय बैंकको अमेरिकामा भएका सम्पत्तिहरू रोक्का गरिसकेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने यही अगस्त 31 समय सीमा पालना हुने बताउनु भएको छ। अफगानिस्तान छाड्न चाहने स्वदेशी तथा विदेशीहरू अझै विमानस्थलमा भीड़ लाग्न नछाडेकाले उनीहरूलाई सुरक्षित उद्धार गर्न अमेरिकी सेना थप केही समय अफगानिस्तानमै रहनुपर्ने दबाव बढ़िरहे पनि अमेरिका आफ्नो बसाई लम्ब्याउने पक्षमा देखिएको छैन। अहिलेसम्म 82,000 भन्दा बढ़ीलाई काबुल विमानस्थलबाट बाहिर उड़ाइसकिएको छ। अमेरिकी कंग्रेसले राष्ट्रपति जो बाइडेनको महत्वाकांक्षी आर्थिक एजेण्डालाई कार्यान्वयन गर्न 35 खर्ब डलरको बजेट स्वीकृत गरेको छ। दुवै सदनमा झिनो नियन्त्रण रहेको डेमोक्राट सांसदहरू सहित विपक्षी सांसदहरू समेतको सहयोगमा पारित सो बजेटले राष्ट्रपति बाइडेनलाई आफ्ना आर्थिक नीतिहरू अघि बढ़ाउन सघाउ पुग्नेछ। बाइडेनको दलले सरकारले परिवारै पछि उनीहरूको स्वास्थ्य र पारिवारिक आवश्यकता पूर्तिमा पर्याप्त रकम छुट्याउने आशा गरेको छ। अब आर्थिक समाचार।
बुधबार पनि नेपाली शेयर बजारको नेप्से घट्ने क्रम जारी नै रह्यो। गत बिहीबारदेखि घट्न थालेको शेयर बजार बुधबार झण्डै 50 अङ्कले घटेर बन्द भएको छ। बुधबार नेप्से सूचक 48.42 अंकले घटेर 3076.45 बिन्दुमा झरेको छ। घटेको बजारमा कारोबार रकम पनि घट्दो क्रममा देखिएको छ। मंगलबार 16 अर्ब रूपियाँ भन्दा धेरैको शेयर कारोबार भएको बजारमा बुधबार 12,09,21,03,503 रूपियाँ बराबरका 1,95,89,89 किता शेयरहरू किनबेच भएका छन्। तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा पहिलो दिन बुधबार नै झण्डै 5,00,000 आवेदकले शेयर किन्नका लागि आवेदन दिएका छन्। बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलले दिएको जानकारी अनुसार बुधबार साँझ 5 बजेसम्म 5,46,368 जना आवेदकले 74,39,420 किता शेयर किन्नका लागि आवेदन दिएका छन्। कम्पनीले 7,44,000 किता शेयरको लागि बुधबारबाट आवेदन खुला भएको हो। जुम्लामा गत आर्थिक वर्ष 2077-78 1076 उद्योग दर्ता भएका छन्। रोजगारी सृजना, आर्थिक आमदानी वृद्धि, उत्पादन वृद्धि र कच्चा पदार्थ प्रशोधन गर्नु भन्दा पनि सरकारी अनुदान र सहुलियत कर्जा पचाउनका लागि मात्रै उद्योग दर्ता गर्ने, अनुदान सकिए पश्चात उद्योग बन्द गर्ने भएकै कारण जुम्लामा औद्योगिकीकरण हुन नसकेको जनाइएको छ। जुम्लामा गत आर्थिक वर्षमा मात्रै दर्ता भएका 1,000 उद्योग मध्ये 90% उद्योग सञ्चालनमा रहेका छैनन्। उद्योग तथा उपभोक्ता हकित संरक्षण कार्यालय जुम्लाका प्रमुख पदम नेउपानेनले जुम्लामा अनुदान पाउन मात्रै उद्योग दर्ता गर्नेको संख्या धेरै रहेको जानकारी दिनुभयो। हालसम्म जुम्लामा 3,176 उद्योग दर्ता भएका छन्, तर 10% भन्दा बढी उद्योग सञ्चालनमा छैनन्। काठमाडौँ महानगरपालिकाले विगत 28 वर्षदेखि घर जग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट कर असुल गर्न पञ्चेबाजा सहित टोल टोलमा पुग्न थालेको छ। बकेउता रकम असुल गर्न काठमाडौँ महानगरपालिकाले पटक पटक सार्वजनिक सूचना जारी गर्दा समेत सम्बद्ध निकाय सम्पर्कमा नआउँदा महानगरपालिकाले टोल टोलमै पुग्ने अभियान शुरू गरेको हो। बुधबारदेखि महानगरले पञ्चेबाजा सहित कर असुल सम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घर जग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाता समक्ष पुगेको छ। दुई चरणमा गरिएको सार्वजनिक सूचनाको धेरैले व्यवस्था गरी सम्पर्कमा पनि नआउने र विवरणसम्म पेश नगरेकोले महानगरले ताकेता गर्नु परेको महानगरको राजस्व महाशाखा प्रमुख डाक्टर शिवराज अधिकारीले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाको विवादबारे गठित छानबिन समितिले बुधबार राष्ट्रिय खेलकुद परिषद राखेपमा 10 बुधे सुझाव सहितको प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा उल्लेख भए अनुसार सामाजिक सञ्जालको अधिक प्रयोग, नियमन र अनुशासनको कम पालना लगायतलाई समस्याको मूल कारणको रूपमा उल्लेख गर्दै समितिले 10 बुधे सुझाव दिएको हो। 10 बुधे सुझावमा अखिल नेपाल फुटबल संघ एन्फाले 15 दिनभित्र नियम तथा आचार संहिता निर्माण गरी परिषदबाट स्वीकृति लिई लागू गर्न सुझाव दिएको छ। प्रशिक्षक अब्दुल्लाह अल मुतारीले व्यावसायिक आचरण र व्यक्तिगत बेहोरामा सुधार गर्नुपर्ने र खेलाड़ीलाई गुणस्तरीय प्रशिक्षण दिनुपर्ने कुरा उल्लेख गरिएको छ। प्रशिक्षक अल मुतारीलाई राजीनामा सम्बन्धी पोस्ट फेसबुकबाट तत्काल हटाउन, सामाजिक सञ्जाल वा अन्य कतै विवाद पुनः अभिव्यक्ति नदिनका साथै संचारकर्मीलाई एन्फाको सूचना अधिकारी संघको अनुमति लिएर मात्रै अन्तर्वार्ता लिन सुझाव दिएको छ। खेल क्षेत्र नजिक धूम्रपानका कारण समस्या निम्तिएको भन्दै छानबिन समितिले त्यस सम्बन्धी नियम बनाई लागू गर्न एन्फालाई सुझाव दिएको छ। छैटौं संस्करणको एनबीए महिला तथा पुरूष क्लब भलिबल च्याम्पियनशीप असोजमा आयोजना हुने भएको छ। नेपाल भलिबल संघले च्याम्पियनशीप असोज 10 गतेदेखि 16 गतेसम्म सञ्चालन हुने जनाएको छ। संघले यस प्रतियोगिता एनबीए राष्ट्रिय महिला तथा पुरूष क्लब लीग भलिबल च्याम्पियनशीपको छनौट रहेको जनाएको छ। क्लब च्याम्पियनशीपबाट पुरूषतर्फ शीर्ष 8 र महिलाको शीर्ष 6 टोलीले क्लब लीगमा स्थान बनाउनेछन्। क्लब लीग चैतमा आयोजना हुने संघले जनाएको छ। संघले क्लब च्याम्पियनशीपको पुरस्कार राशिमा पनि वृद्धि गरिएको समेत जनाएको छ। विजेताले 4,00,000 प्राप्त गर्दा उपविजेताले 2,00,000 पाउनेछन्। तेस्रोले 1,00,000 प्राप्त गर्नेछ। संघले प्रतियोगिताका लागि क्लबले 3 विदेशी खेलाड़ी राख्न पाउने जनाएको छ। नेपाली राष्ट्रिय महिला फुटबल टीमले बंगलादेशसँग 2 मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले नेपाली टीम र बंगलादेश बीचको मैत्रीपूर्ण पक्का भएको बताउनु भए। महासचिव तुलाधरले नेपाली टोलीले बंगलादेशी टोलीसँग भदौ 24-27 गते दशरथ रंगशालामा खेल्ने जानकारी दिनुभयो। उज्बेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप छनौट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। छनौटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ। नेपालले फिलिपिन्ससँग खेल्दै छनौटको शुरूआत गर्नेछ। एसियन कप जनवरी 20 फेब्रुअरी 6 हुनेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज रातिदेखि नेपालमा मनसून थप सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातीदेखि न्यूनचापीय रेखा अझ तराई भूभाग नजिक आउने र केही दिनसम्म सोही क्षेत्रमा रहने भएकाले देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नम्बर 1, 2 बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर, पोखराको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 16.2 मिलिमिटर र दिपायलको अधिकतम 30.8 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 9.9 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेकपा एमालेका 55 केन्द्रीय सदस्य र 30 सांसदद्वारा दलको पक्षमा शनाखत। पार्टीको मूलधारमा फर्कन छुट्टै दल दर्ता प्रक्रियामा रहेका पार्टीका नेता कार्यकर्तालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रह। देशभरमा आज थप 2482 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमित 44 जनाको मृत्यु, 1781 जना संक्रमण मुक्त। कोरोना विरूद्धको पहिलो मात्रा खोप लगाएको 9 महिनापछि दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र अफगानिस्तानमा करिब 1 करोड़ बाल बालिकाका लागि मानवीय सहयोग आवश्यक रहेको युनिसेफको प्रतिवेदन। यसका साथै साँझ 7 बजेको समाचार यही सकिन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।